اللهم صل على رسول الكريم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وحضرات. اے حدیث میں دو میجر قسمیں ہیں, ایک تو حدیث قدسی بھی ہے, اسی طرح ایک اور طرح کی احادیث ہیں, ایسی احادیث جن کا ذکر یا جنہیں آپ صلی اللہ علیہ وسلم نے بار بار فرمایا ہے وہ احادیث متواتر کہلاتی ہیں. ایسی احادیث اور آپ صلی اللہ علیہ وسلم کے ایسے فرمودات جو آپ صلی اللہ علیہ وسلم نے بار بار جن کا ذکر فرمایا, ان کی اپنی ایک خاص اہمیت ہے. ایسی ہی احادیث متواتر میں سے ایک حدیث متواتر ہے کہ اس کتاب کو 7 حرفوں پر پیدا کیا اور ہر حرف کی اپنی ایک شان ہے. یہ حدیث متواتر ہے اور متعدد مواقع پر آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا. لیکن اس کی کوئی وضاحت نہیں فرمائی آپ صلی اللہ علیہ وسلم نے. کہ آپ صلی اللہ علیہ وسلم کی اصل مراد کیا ہے کہ اس کتاب کو رب تعالیٰ نے 7 حرفوں پر پیدا کیا اور ہر حرف کی اپنی ایک شان ہے. اس کا نتیجہ یہ نکلا کہ ہمارے یہاں جو ریسرچ اسکالرس, علم حدیث کے ماہر, علم فقہ کے ماہر, ان میں سے بہت سے حضرات نے اس کے معنی واضح کرنے کی کوشش کی اور اس حدیث کی اصل مراد تک پہنچنے کی کوشش کرتے رہے ہیں, اور وہ تمام معنی کسی ریسرچ اسکالر نے بیان کیے ہوں وہ ٹوٹل 40 کی تعداد بنتی ہے. ایک صاحب بڑے بلند پایا ولی بھی تھے, عالم بھی تھے, علم حدیث میں دسترس رکھتے تھے, جناب حضرت احمد بن مبارک. جناب حضرت احمد بن مبارک کا فرمانا یہ ہے کہ میں نے ان کا بالغور مطالعہ کیا, ان 40 کے 40 تشریحات کا, لیکن مجھے ذاتی طور پر صرف 4 ایسی تشریحات پسند آئیں جو لگتا ہے کہ حقیقت کے بہت قریب ہیں اور ایک حد تک کنفیوژن کو دور بھی کرتی ہیں, لیکن میرا اطمینان ان 4 سے بھی نہیں ہوا. تو جناب حضرت احمد بن مبارک نے اپنے مرشد سے, استاد سے, آپ جو بھی کہنا چاہیں, ان سے اس کے معنی پوچھے کہ یہ حدیث, اس میں آپ صلی اللہ علیہ وسلم کی اصل مراد کیا تھی. تو उनके मुर्शिद ने उनसे फरमाया कि मैं इंशाअल्लाह ताला कल इसका मतलब बयान कर दूंगा। अगले दिन हजरत ने उसके मायने बयान किए। यहीं पर एक जमाने में मैंने एक अर्ज की थी कि कुरान पाक के दो मायने हैं, एक जाहरी और एक बातनी, और बातनी मायनों में फर्दर 10 मायने हैं। तो जिस तरह वलायत के 10 दर्जे हैं, इसी तरह वो 10 मायने हैं। जो जो इंसान वलायत की सीढ़ियां चढ़ता चला जाता है, तो दर्जा पर दर्जा कुरान के वो बातनी मायने समझ में आने लगते हैं और वो बराह रास्त मुंसलिक हैं वलायत के दर्जात के साथ। इसी तरह ये जिन 7 हर्फों का आप सल्लल्लाहु अलैहि वसल्लम ने जिक्र फरमाया, इसके भी 2 मायने बनते हैं, एक जाहरी है और एक बातनी है। तशरीफ ले जा रहे थे तो उन्होंने देखा कि जनाब हजरत हशाम बिन हकीम तलावत फरमा रहे हैं कुरान पाक की, लेकिन उनकी किरत उस किरत से मुख्तलिफ है जो किरत आप सल्लल्लाहु अलैहि वसल्लम ने जनाब सैयदना हजरत उमर रजी अल्लाह तआला अन्हु को सिखाई थी। शरीयत और फिका के बारे में चूंकि आप हजरत उमर रजी अल्लाह तआला अन्हु खासे शिद्दत रखते थे, आपने हजरत हशाम बिन हकीम को पकड़ा और आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हो गए और जाकर ये अर्ज की कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, किरत का जो तरीका आपने मुझे बताया है, जनाब हजरत हशाम बिन हकीम उस तरीके से मुख्तलिफ तरीके से किरत कर रहे हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आप दोनों ही सही किरत करते हैं। तो उससे मुराद रिसर्च स्कॉलर्स ने ये ली कि ये जो हदीस है कि रब ताला ने इस किताब को 7 हर्फों पर पैदा किया, 7 हरूफ पर पैदा किया, और हर हर्फ की शान अलग-अलग है, उससे मुराद ये किरत के 7 तरीके हैं, अल्फाज की अदायगी के 7 तरीके हैं। लेकिन जैसे मैंने अर्ज किया कि ये जाहिरी मायने हैं, इसके फिर बातनी मायने, वो जनाब हजरत अहमद बिन मुबारक के मुर्शिद ने उनको बयान किए कि आप सल्लल्लाहु अलैहि वसल्लम की मुराद इन 7 हर्फों से असल में ऐसे 7 हरूफ हैं जिस तरह हरूफ मक्तात मख्फी रखे गए हैं, उनकी वजाहत नहीं की गई, इसी तरह ये 7 हरफ भी इनको मख्फी रखा गया है। तो जनाब हजरत अब्दुल अजीज दबाख ने फिर अपने शागिर्द हजरत अहमद बिन मुबारक को वो 7 हरूफ बताए कि एक है हर्फ नबूवत, दूसरा है हर्फ रसालत, और तीसरा है हर्फ आदमियत, चौथा हर्फ रूह, पांचवा हर्फ इल्म, छठा हर्फ कब्ज जिससे लफ्ज इंकबाज निकला, रूहानियत में यह टर्म कसरत से इस्तेमाल होती है इंकबाज, हर्फ कब्ज, और सातवां हर्फ बस्त, ان حروف کی پھر آگے جب تشریح کی جناب حضرت دباغ نے وہ کمال کی تھی. بتایا کہ وہ آیات جن میں ایسا بیان کیا گیا ہے جس میں صرف اور صرف رب تعالی کا یا اس کی صفات کا ذکر ہو، وہ تمام آیات حرف روح پر مبنی ہیں، یا ان آیات کا تعلق حرف روح سے ہے. اسی طرح وہ تمام آیات جس میں رب تعالیٰ نے انسان کو عذاب سے ڈرایا ہو، عذاب کی خبر دی گئی ہو، ان کا تعلق حرف قبض سے ہے. اور وہ آیات جس میں رب تعالیٰ کی نعمتوں کا ذکر کیا گیا ہو، انعامات کا ذکر کیا گیا ہو، اگر تم نیک کام کرو گے تو اس کے لیے تمہارے لیے اجر عظیم ہے، جنت میں داخل کر دیے جاؤ گے، وہ تمام آیات ان کا تعلق حرف بس سے ہے. حرف آدمیت اصل میں بہت بڑے وسیع معنی رکھتا ہے. رب تعالیٰ نے زمانے میں، جب میں یہاں تخلیق کائنات سے متعلق بات کر رہا تھا، تو میں نے یہ عرض کیا تھا کہ رب تعالیٰ نے اپنے نور سے دو حصے، نور سے ایک حصہ لیا، پھر اس کو دو حصوں میں تقسیم کیا. ایک حصہ نور المومنین کہلایا اور دوسرا نور العالمین. نور المومنین سے پیغمبروں کی روحیں تخلیق کی گئیں اور نور العالمین سے عام انسانوں کی روحیں تخلیق کی گئیں. وہ سلسلہ اس سے آن جڑے گا جو میں گفتگو کر رہا تھا. تو رب تعالیٰ نے انسان کے اندر ایسا نور سمویا جس سے اس میں گفتگو کرنے کی ایک خاص صلاحیت پیدا ہوئی، ایسی صلاحیت کہ وہ اپنی گفتگو میں گفتگو کرنے والی دوسری تمام مخلوقات سے ممتاز ہو گیا. فرشتے اور جنات، ان سے وہ ممتاز ہو گیا. اور انسان قادر الکلام ہو گیا اس نور کی وجہ سے. جو ہم گفتگو کرتے ہیں وہ مخاطب کی دل پر اثر کرتی ہے. وہ جو دل پر اثر کرتی ہے گفتگو، اسی نور کے نتیجے میں ہے کہ وہ براہ راست دل پر اثر رکھتی ہے. آپ صلی اللہ علیہ وسلم کی ذات مبارکہ ایسی ہے کہ آپ صلی اللہ علیہ وسلم کو رب تعالیٰ نے ایک ایسی مخصوص قوت عطا فرمائی جو سات نوروں پر مشتمل ہے، اور ہر نور کے دو پہلو ہیں. ایک پہلو وہ ہے جو براہ راست رب تعالیٰ اور آپ صلی اللہ علیہ وسلم کے درمیان تعلق پیدا کرتا ہے. یہ نور جاری و ساری رہتا ہے ہر وقت، اور اس نور کا دوسرا پہلو وہ ہے جو آپ صلی اللہ علیہ وسلم اور رب تعالیٰ کی دوسری مخلوق کے درمیان تعلق ہے۔ ہوتا یہ رہا کہ جب کوئی آیت نازل ہوئی آپ صلی اللہ علیہ وسلم پر تو وہ نور کا پہلو جو آپ صلی اللہ علیہ وسلم اور رب تعالیٰ کے درمیان تعلق تھا اور جاری رہتا تھا، اس کا ایک تھوڑا سا حصہ اس آیت میں شامل ہو جاتا رہا۔ نتیجہ یہ ہے کہ آیات قرآن پاک کی کوئی سی بھی ہوں، وہ انسان کے دل پر براہ راست اثر رکھتی ہیں۔ چونکہ آپ صلی اللہ علیہ وسلم کی ذات مبارکہ میں وہ قوت جو سات انوار پر مشتمل ہے وہ ہے جمع، اور ان میں سے ایک حرف آدمیت کا نور بھی ہے۔ یہی وجہ ہے کہ آپ صلی اللہ علیہ وسلم اتنا پر اثر کلام کرتے تھے، ایسی پر اثر گفتگو فرماتے تھے کہ مخاطب کے دل پر براہ راست اثر کرتی تھی اور آپ صلی اللہ علیہ وسلم کا مخاطب مسحور ہو جاتا تھا۔ وہ ان تمام انوار کی قوت کا، جب ہم کسی صاحب علم سے گفتگو کرتے ہیں، کسی ولی اللہ سے گفتگو کرتے ہیں، وہ خواہ کتنے ہی عام الفاظ استعمال کر رہا ہو، روزمرہ کے پیرائے میں وہ گفتگو کرے، بڑے سادہ الفاظ استعمال کرے، اور عام طور پر اولیاء کرام سادہ الفاظ ہی استعمال کرتے ہیں، مخاطب ان کی اس گفتگو کا اثر اپنے دل پر محسوس کرتا ہے براہ راست۔ وہ یہ حرف آدمیت کا اثر ہے۔ اسی طرح حرف روح سے متعلق وہ آیات ہیں جس میں رب تعالیٰ کا ذکر ہے، اس لیے کہ انسانی روح ہمیشہ متوجہ رہتی ہے اپنے خالق کی طرف۔ جب تخلیق کائنات کے سلسلے میں یہاں گفتگو ہو رہی تھی تو ایک موقع پر میں نے یہ عرض کیا تھا کہ جب زمین پر کوئی جسم تخلیق ہوتا ہے، وجود میں آتا ہے، تو عالم ارواح میں اس سے متعلق روح کو اذن روانگی ملتا ہے کہ وہ زمین پر چلی جائے روح، اور ایک ہی ٹاسک اس کو دیا جاتا ہے رخصت ہوتے ہوئے کہ وہ اپنے رب سے رجوع رکھے گی۔ تو وہ حرف روح کا ذکر ان دنوں میں ان الفاظ میں کر رہا تھا۔ تو روح براہ راست چونکہ حق کی طرف متوجہ رہتی ہے، تو وہ آیات جس میں حق کا ذکر ہے اور کوئی ذکر نہیں ہے، وہ آیات حرف روح سے متعلق رکھتی ہیں۔ یہ جتنے بھی ساتوں حروف ہیں ان کے اجزاء ہیں آگے ساتھ ساتھ۔ اور ان کی قسمیں ہیں، 366 قسمیں ہیں ہر حرف کی، لیکن ان قسموں کو اگر بیان کیا جائے گا تو وہ اسرار کھلنے لگتے ہیں جن کو مخفی رکھا گیا ہے، جن کو عیاں کرنے کی اجازت نہیں ہے۔ عام اولیاء کرام، عام صاحبان علم، ان پر بھی وہ عیاں نہیں ہوتی وہ چیزیں، وہ قسمیں جو سات حرف کی، آگے 366 ہر حرف کی قسم ہیں، وہ کسی ولی اللہ پر عیاں نہیں ہوتی، ماسوائے ان اولیاء کرام پر جنہیں فتح کبیر حاصل ہو جائے۔ کیونکہ ہر آیت کی ایک فتح ہے، اور ہر آیت کا آگے ذوق ہے، تو جب اس ذوق سے ایک مخصوص تعداد میں اس آیت کو پڑھا جاتا ہے پابندی کے ساتھ، تو جب وہ ایک مخصوص تعداد اس کی مکمل ہو جاتی ہے تو ولی اللہ کو فتح کبیر حاصل ہوتی ہے اور اس پر یہ راز کھلنے لگتے ہیں. یہاں اکثر لوگ سوال پوچھتے رہتے ہیں کہ سورہ اخلاص کو کتنی بار پڑھا جائے کہ ہمارا دورہ کبیر مکمل ہو جائے. وہ دورہ کبیر اصل میں فتح کبیر ہے، اور دورہ صغیر فتح صغیر ہے. تو میں ہمیشہ یہ قرض کیا کرتا ہوں کہ ہم کوئی بھی اسکرائی اسکیپر جو ہے اس کی 50ویں منزل تعمیر کرنا نہیں شروع کر سکتے توقتے کے فاؤنڈیشنز لے نہ کر دیں ہم اور اس پر 49 منزلیں تعمیر نہ ہو جائیں. اس وقت تک ہم 50th سٹوری کو بلڈ نہیں کر سکتے، اور فاؤنڈیشنز صرف اس صورت میں لے ہوتی ہیں اس علم کی جب ہم اپنے آپ کو انسانی حد تک ڈھال لیتے ہیں اس رنگ میں جس رنگ میں رب ایک مومن کو دیکھنا چاہتا ہے. مومن کیا ہے؟ ایک مسلمان میں اور مومن میں چھوٹا سا ایک ہیئر لائن ڈیفرنس ہے، اس سے زیادہ ہے نہیں فرق. مسلمان رب کو مانتا ہے اور مومن رب کی مانتا ہے، بس اتنا ہی فرق ہے. تو جب ہم اپنے آپ کو حت الوسع حد تک انسانی حد تک اس صورت میں ڈھال لیتے ہیں، اپنی عادات کو، اپنے اتوار کو، اپنے طور طریقوں کو، اپنے روزمرہ کی زندگی کو، اپنے ایٹیچیوڈز اینڈ بیہیویئرز ٹوورڈز ادرز قرآن اور سنت کے مطابق، تو یہ فاؤنڈیشنز ہماری لے ہو گئیں. یاد رکھیے کہ جب تک ہم سنت کے پابند نہیں ہوں گے ہماری یہ فاؤنڈیشنز لے نہیں ہوں گی، اور جب فاؤنڈیشنز لے نہیں ہم کر پاتے تو پہلی منزل بھی تعمیر نہیں ہوتی. 50ویں تو بڑی دور کی بات ہے. روح کی مطابقت کے مطابق ذکر کو تلاش کرنا یا کسی بھی، ہم روزمرہ کی زبان میں اسے کہتے ہیں کہ وہ فلاں آیت کا عامل ہے، سے مراد یہی ہوتی ہے. ہم وہاں تک پہنچ ہی نہیں پائیں گے جب تک کہ اپنی ذات کو ہم ڈھال نہیں لیں گے قرآن اور سنت کی روشنی میں. اس کے بعد پھر تعمیر شروع ہوتی ہے، اور جہاں ہم نے اس فاؤنڈیشن پر تیسری چوتھی منزل طے کی تو ایک کڑی آزمائش سے گزرتا ہے بندہ، اور وہ ہے توکل. کہ توکل انسان کو پھر اپنی ذات کے اندر ایسی پیدا کرنا پڑتی ہے کہ وہ کسی غیر اللہ کے سامنے ہاتھ نہیں پھیلاتا، کسی غیر اللہ سے توقعات وابستہ نہیں کرتا. اس میں وہ مل میں سے گزارا جاتا ہے انسان. ایسے درجے کی مشکلات میں سے گزارا جاتا ہے جو انسان کو ایک بار تو سر کے بل کھڑا کر دیں. لگتا ہے کہ انسانی بس میں نہیں ان تکالیف کو برداشت کر لینا، لیکن اگر وہ استقامت سے رہا और अपनी इस बात पर डटा रहा कि नहीं, मेरा मालिक मेरा रब है, मेरा पालने वाला मेरा रब है, मेरा हाजत रवा मेरा रब है, मुझे मुश्किलात से बचाने वाला मेरा रब है। तो फिर जब इनामात की बारिश होती है, तो इनामात की बारिश इस तरह से होती है कि अल्लाह अपने बंदों के दिलों में डालता है कि ये मेरा बंदा है, इसकी खिदमत करो। रब यूं पालने लगता है, ये तवक्कल के नतीजे में पैदा हो जाती है चीज। ऐसी ऐसी जगह से जो रब ने दावा किया कि मैं ऐसी जगह से रिस्क देता हूं जहां से इंसान को तवक्को नहीं होती, फिर वो मकाम आने लगता है। सख्त तरीन मकाम वही है जहां इंसान उस मिल में से गुजारा जा रहा होता है। और आमतौर पर लोग वहां से भाग जाते हैं। वहां खड़ा वही रहेगा जिसका मुर्शिद मजबूत है, हाथ पकड़कर उसको थामे रखता है कि वक्त है, थोड़ा गुजर जाएगा। इसलिए कि वो उन राहों से खुद गुजर के आया है, वो अच्छी तरह जानता है कि इन मुश्किलात के बाद आने वाला वक्त क्या आएगा। तो उसको मजबूती से वहां कायम रखता है। हम लोग जरा से दुख और तकलीफ पर उन लोगों की तरफ दौड़ जाते हैं जिनके बारे में हमें पता लगता है कि वो दुआ कर दे तो काम हो जाता है। अगर रब के साथ मोहब्बत है, रब पर भरोसा है, तो दिखता ही नहीं पलट कर किसी को। उसके दिल में एक ख्याल रहता है कि उसकी भी दुआएं भी तो मेरा रब ही सुनता है। रब जब मेरा है तो मेरी क्यों नहीं सुनेगा, और रब के दर पर बैठा रहता है, रब को पकड़े रखता है, उसकी हजूर गिड़गिड़ाता रहता है। और गिड़गिड़ाना उसका ऐसा नहीं होता कि सुबह से शाम तक रब ताला मुझे हजारह नेमतें अता फरमाता है। उसकी इनायात और उसकी रहमतें और उसके इनामात की बारिश 24 घंटे इंसान पर जारी रहती है। लेकिन कमाल की बात यह है कि जो हजारों की तादाद में इनामात की बारिश होती है, नेमतें हम पर नाजिल होती हैं रब की तरफ से, उसकी इनायात होती हैं, वो हमें याद नहीं रहती। लेकिन अगर साल दो साल में एक मुश्किल वक्त जरा सा आ गया, वो हमें न सिर्फ ये कि याद रहता है, हम तड़पते फिरते हैं जगह जगह कि किसी से दुआ करा लें कि इस मुश्किल वक्त से निकल जाएं। तो फकीर का रिश्ता रब के साथ, फकीर का नाता रब के साथ, ताल्लुक उसके साथ ऐसा कमजोर नहीं होता कि जरा सी तकलीफ उसे डावाडोल कर दे। उसकी नजर आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा पर रहती है कि कुफार ने आप सल्लल्लाहु अलैहि वसल्लम को किस किस अंदाज में नहीं सताया, लेकिन लग्जिश नहीं थी वहां कहीं। ये ठीक है कि आप सल्लल्लाहु अलैहि वसल्लम जैसा कोई दूसरा हो नहीं सकता, जैसे रब यकता वाहिद है, इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम अपनी जात में यकता हैं, अनमैच्ड। लेकिन फिर भी बहसियत उम्मती के हम एक बड़ी हद तक आप सल्लल्लाहु अलैहि वसल्लम के फुटप्रिंट्स को फॉलो कर सकते हैं। सवालात दिन ब दिन बढ़ते जा रहे हैं, वो मैं अपनी ही बातों में मसरूफ हो जाता हूं। ये जिन साहब ने एक लंबा चौड़ा सवालनामा लिखा था मेरे नाम। मैं हमेशा इनके सवालों का जवाब देने से पहले इनकी खिदमत में एक अर्ज किया करता हूं कि हजूर, न मैं कोई साहिब इल्म हूं, न मुझे रूहानियत की अलिफ बे आती है, और अगर मुझसे आप ये कहें कि मैं खुदा लगती बात कह दूं, तो ईमानदारी की बात यह है कि मुझे, मेरा तो नेकी से भी दूर दूर का कहीं कोई वास्ता नहीं है। हाँ, अलबत्ता गुनाहों में मैं डूबा हुआ हूं, गुनाहों के बारे में बड़ी रवानी से गुफ्तगू कर लूंगा आपसे। तो आप ये जो सवाल फ्रेम करते हैं वो हमेशा एक डायरेक्शन में होते हैं कि किसी तरह से ये भेद खुल जाए कि शाह साहब किस मकाम के वली अल्लाह हैं, इल्म के किस दर्जे पे फायज हैं। जबकि मैं बड़े तवातर के साथ हमेशा और बड़ी सच्चाई से अर्ज कर रहा होता हूं कि भाई, ये जो बातें आप मुझसे पूछते हैं ये उगलवाने के लिए कि मैं क्या हूं, कुछ भी नहीं मुझसे मिल पाएगा आपको, इसलिए कि अंदर कुछ है ही नहीं, उगलूंगा क्या, मैं तो गुनहगार इंसान हूं। इनका एक सवाल ये भी है कि गार हिरा के बाहर गौस के साथ मीटिंग में जो अल्लाह मौजूद होते हैं, क्या वो सब अपने जाहरी अजसाम के साथ वहां हाजिर होते हैं, या कुछ अलिया अल्लाह जिस्मानी तौर पर तो अपने इलाके में और रूहानी जिस्म के साथ इस मीटिंग में मौजूद होते हैं। अगर आप मुझसे ये पूछें कि लाहौर में एक होटल है पर्ल कॉन्टिनेंटल, उसके कमरे कैसे हैं, उस कमरे में क्या क्या है, तो मैं क्या बता पाऊंगा कि मैं तो उसको सड़क से गुजरता हुआ ही सिर्फ बोर्ड पढ़ लेता हूं कि पर्ल कॉन्टिनेंटल लिखा है। तो अंदर के अहवाल क्या बयान करूंगा। तो ये जो आपने मुझसे पूछा कि गौस के साथ गारे हिरा के बाहर गौस के साथ मीटिंग में जो अली अल्लाह मौजूद होते हैं, क्या वो सब अपने जाहरी अजसाम के साथ वहां हाजिर होते हैं, या कुछ अली अल्लाह जिस्मानी तौर पर तो अपने इलाके में और रूहानी जिस्म के साथ इस मीटिंग में मौजूद होते हैं। मैं सिर्फ आपकी तो जो इस एक बात की तरफ दिला दूं कि तो रूहानियत है। आजकल दुनिया में जो मीटिंग्स होती हैं, कॉन्फ्रेंसेस होती हैं, वो भी वीडियो कॉन्फ्रेंसेस होती हैं। टेलीपैथी जो आज से तकरीबन कोई 80 साल पहले दरियाफ्त हुई थी कि टेलीपैथी नाम का भी एक टेली कम्युनिकेशन सिस्टम मौजूद है, उसको हजरत उमर रजी अल्लाह तआला अन्हु ने 1400 साल पहले मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम के मेंबर पर खड़े होकर एक्सरसाइज किया था अपने कमांडर को इंस्ट्रक्शंस देते वक्त। तो जो चीजें साइंस आज एक्सप्लोर कर रही है, मैं उसे इन्वेंट नहीं कहता क्योंकि ये चीजें पहले से मौजूद हैं, सिर्फ हम डिस्कवर करते हैं। तो जो चीजें साइंस आज डिस्कवर कर रही है वो तो रब ताला ने जब ये कायनात तख्लीक की थी उसी वक्त तख्लीक हो गई थी, और ये बाकायदा एक्सरसाइज होती रही हैं। ये मुमकिन ही नहीं कि दुनिया के कोने कोने से ये हजरात जिस्मानी तौर पर वहां हाजिर हों, और ना वहां इतनी जगह होगी कि वो वहां समा जाएं। तो अपने वो वहां उनकी मौजूदगी रूहानी होती है। अगला सवाल इन्होंने किया हुआ है कि कहा जाता है कि किसी जगह पर ज्यादा से ज्यादा 10 औलिया अल्लाह इकट्ठे होते हैं, इससे ज्यादा नहीं, क्योंकि जमीन उनके अनवार को बर्दाश्त करने की सलाहियत नहीं रखती, क्या ये हकीकत है? बात यह है कि इस जमीन पर एक वक्त में 40,000 तो सिर्फ अख्यार होती हैं, उनको इमरान भी कहा जाता है, अख्यार भी कहा जाता है। तो 40,000 तो सिर्फ अख्यार हैं, उसके बाद फिर और लोग हैं, चार कुतुब हैं, गौस हैं। तो पूरी जमीन पर, माफ कीजिएगा, पूरी जमीन पर फैले हुए हैं। तो ये जमीन उनकी उस रूहानी कुव्वत को बर्दाश्त करती है। अगर कहीं इर्तकाज हो जाएगा तो भी कोई फर्क नहीं पड़ता, जब मीटिंग होती है तो 10 से कहीं ज्यादा होते हैं, तो वो भी तो बर्दाश्त करती है जगह। अगला सवाल है कि क्या मरहूम औलिया अल्लाह भी गौस की मीटिंग में मौजूद होते हैं? एक हद तक अगला सवाल इन्होंने किया है कि क्या मरहूम औलिया अल्लाह से जिंदा लोगों से मुतालिक अमूर में भी मशवरा लिया जाता है या सिर्फ मरहूमीन के बारे में? औलिया अल्लाह अपने वक्त जाया नहीं करते हैं, अगर उनसे हर मामले पर मशवरा नहीं करना तो उनकी मौजूदगी के कोई मायने नहीं है। मशवरा होता है। अगला सवाल ये है कि अल्लाह की मोहब्बत का रंग जब बंदे के दिल पर चढ़ जाता है तो इस बंदे की कैफियत क्या होती है? अगर एक इंसान बंद कमरे के दरमियान में खड़ा है, छोटा सा कमरा है 10x10 का, उसके सेंटर में खड़ा है, तो उसे अपना कद बहुत बड़ा लगता है। अगर उसी इंसान को आप निकालें और क्रिकेट के मैदान के दरमियान में खड़ा कर दें तो फिजिकली तो उसका कद छोटा नहीं हुआ, लेकिन उस अपने आप को बोना समझने लगेगा कि मैं बहुत छोटा हूं, इसलिए कि उसकी नजर की हद बढ़ गई है और वो अपने आप को देख रहा है अपनी हद नजर के कॉन्टेक्स्ट में। नतीजा ये है कि कद तो उसका 6 फुट का ही रहा, जो कमरे में खड़े हुए उसे 10 फुट लग रहा था, लेकिन जब वो क्रिकेट के मैदान के दरमियान में जाके खड़ा हुआ तो 6 फुट का कद उसे हार्डली 2 फुट का लगने लगा कि कायनात तो बड़ी वसी है। अगर उसी आदमी को आप सहारा डेजर्ट में ले जाके खड़ा कर दें उसके दरमियान में, तो वो अपने आप को रेत के एक जर्रे के बराबर महसूस करने लगेगा। तो अल्लाह की मोहब्बत का रंग जब इंसान के दिल पर चढ़ता है तो उस पर असरार खुलने लगते हैं। रब ताला ऐसी रहमत उस पर फरमाता है इनामात की कि उसकी आंखों के हिजाबात दूर होने लगते हैं और उसकी निगाह बड़ी दूर तक देखने लगती है जहां एक आम आदमी की नजर पहुंचती नहीं, क्योंकि उसकी हद नजर बढ़ गई है आम आदमी से भी, तो उसको अपना आप इंतहाई छोटा लगने लगता है और ये चीज उसमें आजजी लाती है। तो अल्लाह की मोहब्बत का रंग जब दिल पे चढ़ता है तो इंसान में आजजी पैदा होती है। सबसे बड़ी बात यह है। एक और सिफ्त उसके अंदर डेवलप होती है कि जब वो रब से प्यार करने लगता है तो दूसरों को ये समझता है कि ये मेरे उसी रब की तखलीक है जिससे मैं प्यार करता हूं, तो उसको रब की तखलीक से प्यार होने लगता है। मैं लफ्ज इंसान इस्तेमाल नहीं कर रहा, तखलीक है। यही वजह है कि फकीर लोग इंसानों के साथ तो बड़े मेहरबान होते ही हैं, जानवरों के साथ भी, पौधों के साथ भी बहुत मेहरबान होते हैं कि उनके रब की तखलीक है, ये मोहब्बत करते हैं सबसे। تو محبت اللہ کا رنگ چڑھ جانے کے بعد سب سے زیادہ جو چیز پیدا ہوتی وہ اللہ کی مخلوق کے ساتھ پیار اور محبت ہے، عاجزی آتی ہے اس میں، یہ ایمان پیدا ہونے لگتا ہے دل میں کہ میرے پاس جو کچھ ہے میرے رب کا عطا کردہ ہے، چونکہ میرے رب کا عطا کردہ ہے اس کا کوئی بندہ آ کے اس سے شیئر کر لے میرے ساتھ تو اس کا ہاتھ بند نہیں ہوتا بلکہ یوں کھل جاتا ہے، جو کچھ ہے لے جائیں سب۔ یہ تین تبدیلیاں بہت اہم نشانی ہیں کسی کے ولی اللہ ہونے کی۔ ایک سوال کسی نے میری ذات کے بارے میں پوچھا، وہ بزرگ جن کے وصال کو 600 سال کا عرصہ بیت چکا، جنہوں نے آپ کو 4 کوہڑیاں عطا فرمائی تھیں، ان کا نام کیا ہے؟ بزرگوں کا یوں کوئی چیز عطا کرنے کا کیا مطلب ہوتا ہے؟ وہ کوہڑیاں جناب حضرت سرکار سید علاء الدین علی احمد صابر صاحب نے عطا فرمائی تھیں، ان کی تھیں۔ جب کوئی بزرگ اس طرح چیزیں عطا فرما دیں تو وہ اپنائیت کا اظہار ہوتا ہے کہ یہ میرا ہے۔ اپنے بیٹے کو باپ ہی کچھ دے گا، دشمن کے بچے کو کبھی کوئی نہیں دیتا، اپنے بچے کو دیتا ہے۔ یہ ایک اور سوال انہوں نے، وہ بھی میری ذات سے ہی متعلق ہے، کہ 1999 میں کچھ بہت پرانی چیزیں آپ کو اپنے ڈریسنگ ٹیبل پر رکھی ملیں، جیسے ٹکا، 4 کوڑیاں، ربانی صاحب والا پیپر، یہ کیا قصہ ہے؟ بھائی یہ معلوم کر کے کیا لیں گے، میں تو فضول آدمی ہوں۔ دیکھیے، اگر کوئی شخص کسی دوسرے سے پیار کرے تو یہ ضروری نہیں کہ جس سے وہ پیار کر رہا ہے وہ اچھا انسان ہے۔ اکثر اوقات ہوتا یہ ہے کہ پیار کرنے والا انسان خود اتنا بڑا ہوتا ہے کہ وہ کسی سے پیار ایسے ہی بلا وجہ میں کرنے لگے، جیسے للہی بغض ہے ایسے للہی پیار بھی ہو جاتا ہے۔ تو یہ عظمت ان لوگوں کی ہے، اس میں میرا تو کچھ بھی نہیں ہے۔ رب اپنے بندوں سے پیار کرتا ہے، حتیٰ کہ مجھ جیسے گناہگار سے بھی پیار کرتا ہے، تو یہ اس کی شان ہے۔ میرے گناہوں کا اعجاز نہیں ہے وہ، اور رب کی شان ہے کہ وہ مجھ جیسے گناہگار سے بھی پیار کرتا ہے۔ تو یہ بزرگ بہت بڑے لوگ ہیں، تو اگر انہوں نے میری توجہ دلا دی اپنی طرف کہ میں یاد کر رہا ہوں کہ بابا مجنو ہوتے تھے، انہوں نے، میں جب کلاس 5 میں پڑھتا تھا مجھے ٹکا دیا تھا ایک، تو ان کا مزار اب کہاں ہے کہ انتقال ہو گیا مجھے پتا نہیں۔ تو یہ ان کا تصرف تھا کہ وہ ٹکا میری ڈریسنگ ٹیبل پر پڑا ہوا ملا، اور اس کے بعد ایک پراپرٹی ڈیلر نے اشتہار لگایا تو میری نظر گئی کہ بابا مجنو کا عرس ہے، تو ان سے پتہ مل گیا مجھے کہ بابا مجنو ہیں کہاں آج کل۔ یہ ان کا تصرف تھا، اس میں میری کوئی بات نہیں ہے، میں تو گنہگار شخص ہوں۔ اسی طرح اگر کوڑیاں میں مجھے جو عطا ہوئی تھیں ایک زمانہ پہلے، وہ اگر ڈریسنگ ٹیبل پر 20 سال کے بعد، بلکہ اس سے بھی شاید زیادہ، میری ڈریسنگ ٹیبل پر آ گئیں تو یہ تصرف جناب سرکار سے یہ دلاؤ الدین علی احمد صابر صاحب کا ہے، اس میں میرا کوئی کمال نہیں ہے۔ اگلا سوال انہوں نے یہ کیا کہ کیا ہر ولی اللہ لوح محفوظ جہاں سے چاہے پڑھ سکتا ہے یا اسے صرف ایک خاص حصے پر نظر ڈالنے ہی کی اجازت ہوتی ہے؟ پہلی بات تو یہ ہے کہ ہر ولی اللہ لوح محفوظ نہیں پڑھ سکتا، یہ ایک خاص مقام پر جب ولی اللہ پہنچتے ہیں تو وہاں پھر انہیں اجازت ہوتی ہے۔ اور کتنا حصہ پڑھ سکتا ہے یہ بھی ان کے درجے پر، ان کے مقام پر ڈپینڈ کرتا ہے، اور یہ بہت اونچا مقام ہے، کم ہی لوگ وہاں جا پہنچ سکتے ہیں۔ تو ان کے سوالوں کا سلسلہ تو ختم ہو گیا، اب دو منٹ باقی ہیں۔ میں ایک بہت اہم چیز آپ کے سامنے عرض کرنا چاہتا تھا کہ ہمارے سلسلے میں ایک بات، ایک روایت یہ رہی ہے کہ ہمارے دادا مرشد جناب سید سرکار سید دلاء الدین علی احمد صابر صاحب، ان کے بھی ایک ہی خلیفہ تھے، میرے اپنے مرشد صاحب کے بھی ایک ہی خلیفہ ہوئے۔ تو آج میں یہ عرض آپ کی خدمت میں کرنا چاہتا ہوں کہ میری جگہ بھی ایک ہی شخص لے پائیں گے، اور وہ ہیں خرم۔ تو اللہ تعالیٰ ان کو جزا دے اس بات کی، اور اللہ ان کو استقامت بھی عطا فرمائے، ہمت بھی عطا فرمائے کہ وہ یہ جگہ لے پائیں، اس سے انصاف کر پائیں کہ یہ کانٹوں کی سیج ہے، پھولوں کی نہیں ہے۔ جی آپ کچھ کہنا چاہ رہے ہیں؟ میں اس کے ساتھ ہی آپ سے اجازت چاہتا ہوں، انشاءاللہ اگلی اتوار بشرط زندگی ملاقات ہوگی۔ السلام علیکم۔